السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان شہناز نفیس، اور پروڈیوسر ہیں انجم ہیرل کل، اور ہمارے ساتھ انجینئر ہیں واسکو وولیرچ. اور سامعین، ہمارے آج کے شو کے موضوعات میں شامل ہیں القاعدہ کے سابق سربراہ اسامہ بن لادن کی گرفتاری کے لیے آپریشن میں مبینہ طور پر امریکہ کی مدد کرنے والے پاکستانی ڈاکٹر شکیل افریدی کی سزا کے خلاف دائر کردہ نظر ثانی کی سماعت جو آج پشاور ہائی کورٹ میں ہوئی ہے. پروگرام کے اسی سیگمنٹ میں پاکستان میں جبری طور پر لاپتہ افراد کی بازیابی کی کمیشن کے اجلاس پر بھی بات کریں گے. پروگرام کے دوسرے حصے میں پاکستان کے کاؤنٹر ٹیررزم ڈپارٹمنٹ کے اس دعوے کا تجزیہ کریں گے جس کے مطابق کراچی میں القاعدہ کے 3 انتہا پسند مارے جا چکے ہیں. آگے جا کر بات ہوگی اس ہفتے کے آخر میں افغان صدر غنی کے دورے پاکستان، اور اس وقت بھارت میں موجود امریکی وزیر خارجہ مائک پومپیو کے 3 روزہ بھارت کی اہمیت پر بھی بات کریں گے. ہمارا ٹول فری نمبر 0800-777-789 پہ کال کر کے آپ ہمارے پروگرام میں شرکت کر سکتے ہیں. اور ہمارے اس وقت ہمارے ساتھ اس موضوع پہ بات کرنے کے لیے ہمارے ساتھ موجود ہیں ایک لیگل ایکسپرٹ اور ہیومن رائٹس ایکٹیوسٹ ایڈوکیٹ فضل خان صاحب ہمارے ساتھ ہیں پاکستان سے، دفاعی تجزیہ نگار پشاور سے ہمیں جوائن کر رہے ہیں بریگیڈیئر محمود شاہ صاحب، اور آگے چل کر ہمارے ساتھ ہوں گے مسنگ پرسن کے پریزیڈنٹ ماما قدیر بلوچ صاحب. تو ایڈوکیٹ فضل خان صاحب، آپ سے ہم آغاز کرنا چاہیں گے. اطلاعات یہ ہے کہ آج ڈاکٹر شکیل افریدی کے اس مقدمے کی سماعت جو ہے وہ پشاور ہائی کورٹ میں ہوئی ہے، تو کیا اطلاعات ہیں، کوئی پیش رفت ہوئی ہے اس کیس سے کے حوالے سے؟
جی شکریہ. اس میں جو سماعت ہوئی اس میں پروونشل گورنمنٹ سے نوٹس، پروونشل گورنمنٹ کو نوٹس جاری کیا گیا ہے، ساتھ ہی تمام جو متعلقہ ادارے ہیں، جو عدالتیں ہیں، وہاں سے ریکارڈ کی طلبی کی گئی ہے. جو بھی ریکارڈ ان کے پاس ہے اس کے حوالے سے جو شکیل افریدی کے خلاف ہیں، وہ سارا ریکارڈ طلب کیا گیا ہے. یاد رہے کہ یہ پشاور ہائی کورٹ میں جو ریٹ پٹیشن داخل کی گئی ہے اس میں سزا جو کہ شکیل افریدی کو دی گئی ہے اس کو چیلنج کیا گیا ہے. وہ سزا جو تھی نیچے سے اسسٹنٹ پولیٹیکل ایجنٹ کی عدالت سے دی گئی تھی. تو اس میں جو اب کی پیشی میں جو پروسیڈنگ ہوئی اس میں صوبائی حکومت کی جو صوبائی حکومت کے ریپرزینٹیو ہیں ایڈوکیٹ جنرل کے آفس، ایڈیشنل ایڈوکیٹ جنرل، ان کو نوٹس کیا گیا ہے عدالت کی طرف سے، ان کو بلایا گیا ہے کہ وہ پروونشل گورنمنٹ کی طرف سے جواب دے، اور ساتھ ہی تمام جو کورٹس ہیں جنہوں نے نیچے فیصلہ کیا ہے، پھر جو اس نے اپیل ہوئی ہے، پھر جو ٹریبیونل ہے، ان سب کا ریکارڈ طلب کیا گیا ہے.
تو ہمیں یہ معلوم ہے کہ اس مقدمے کی سماعت پہلے فاٹا ٹریبیونل میں ہوا کرتی تھی، لیکن اب فاٹا کے صوبہ خیبر پختونخوا میں انضمام کیے بعد اب جو ہے اس کی سماعت پشاور ہائی کورٹ میں ہوا کرے گی. تو کیونکہ ہمیں معلوم ہے فاٹا ٹریبیونل میں کوئی جج نہیں ہوتا، یہاں پہ جج موجود ہوں گے، تو ان چیزوں کو سامنے رکھتے ہوئے کسی بڑی پیش رفت کی توقع جو ہے وہ رکھی جا سکتی ہے، اور اس مقدمے کا اب فاٹا ٹریبیونل سے پشاور ہائی کورٹ میں آنا، یہ خود کتنی بڑی پیش رفت ہے، مثبت پیش رفت آپ کی نظر میں؟
دیکھیں جی، اصل میں جس وقت شکیل افریدی کو گرفتار کیا گیا اس وقت وہ ایجنسی سرجن کے طور پر اپنی خدمات سر انجام دے رہا تھا. ان کو جب گرفتار کیا گیا، آپ کو پتا ہے کہ جو اسامہ بن لادن والا واقعہ تھا اس کے فوراً بعد اس کو گرفتار کیا گیا، اور اس کیس میں اس وقت ایس سی آر کا قانون لاگو تھا، کیونکہ ان کی رہائش، ان کی جاب سب کچھ فاٹا کے ایریا میں تھا، جو پریویسلی فاٹا کا علاقہ تھا. तो इसलिए उनको गिरफ्तारी के बाद असिस्टेंट पॉलिटिकल एजेंट बारा की अदालत में पेश किया गया। असिस्टेंट पॉलिटिकल एजेंट बारा ने उनको सेक्शन 120, 121 और 121 के नीचे जो प्रोसीजर उनका होता है वो 11 SCR का जो सेक्शन ऑफ लॉ था उस टाइम के मुताबिक उनको सजा दी। सजा जो उनको दी गई है वो 33 ईयर्स है, 35 साल सजा उनको दी गई है। फिर उसके बाद इसमें जो अपील हुई उस वक्त के मुताबिक जो एपेलेट अथॉरिटी थी वो डिप्टी कमिश्नर, वो कमिश्नर पेशावर होता था क्योंकि खैबर के साथ एडजेसेंट जो है वो पेशावर का डिस्ट्रिक्ट है, तो वहाँ के कमिश्नर के पास ही इख्तियार था। तो अपील में उन्होंने वो सजा मेंटेन रखी, उन्होंने कहा कि ये सजा इनको दुरुस्त तौर पर हुई है। फिर उनके लिए ट्रिब्यूनल में फाटा का जो ट्रिब्यूनल होता है उसमें रिविजन की गई, वो रिविजनल पिटीशन जो दाखिल की गई उसमें फाटा ट्रिब्यूनल ने उनका 10 साल की सजा कम करके 30 साल की सजा उनको सुनाई,
यानी ज्यादा करके 10 से बढ़ा के 23 साल कर दी उनकी सजा।
ये जो वो 33 ईयर्स थे वो 23 ईयर्स हो गई,
okay,
वो 23 साल हो गई। उसमें फिर अभी पेशावर हाई कोर्ट में जो केस दाखिल हुआ है वो उनकी बरियत के लिए दाखिल हुए, केस को बरी किया जाए, ये सजा गलत दी गई है। इसमें जो मेन ग्राउंड है, मेन वजह जो है वो ये बनता है कि जो पॉलिटिकल एजेंट ने इनको सजा दी है, असिस्टेंट पॉलिटिकल एजेंट, उनके इख्तियार जो है वो फर्स्ट क्लास का जुडिशियल, फर्स्ट क्लास मजिस्ट्रेट के बराबर होती है। तो फर्स्ट क्लास का जो मजिस्ट्रेट है उसके पास 7 साल से ज्यादा सजा देने का इख्तियार नहीं था। तो 7 साल की जब आप सजा देते हैं और आपने बंदे को 33 साल सजा दे दी तो ये बजाते खुद जो था इससे बदनीयत ही जाहिर होती थी। हालांकि उसमें उन्होंने फिर ये किया है कि जो मुख्तलिफ सेक्शन ऑफ लॉ लगाए गए हैं उन पे जो दफात लगाए गए हैं उसमें अलग अलग से 7 साल इसमें 7 साल इसमें 7 साल इसमें और 3 साल कोई काउंटिंग जो उन्होंने किया है वो किए, तो इसमें एक बड़ा ग्राउंड लिया गया है अभी पेशावर हाईकोर्ट में। वो यही लिया गया है कि उस वक्त के जो असिस्टेंट पोलिटिकल एजेंट था उसने अपने इख्तियार से तजावुज किया है, वो इतनी सजा नहीं दे सकता था जितनी सजा उन्होंने दी है। ये अलग बात है कि उस पर जो इल्जाम लगाए गए हैं उसके मुतालिक रिकॉर्ड खामोश है। खामोश इस तरह है कि वो कोई ऐसा प्रूफ नहीं दे सके जो हमारे नॉर्मल जो अदालतें हैं जिसमें उसको कबूल किया जाए, जिसको मान लिया जाए कि आईन और कानून के तकाजे उससे पूरे हों। तो इसलिए भी इसको चैलेंज किया गया है पेशावर हाई कोर्ट में। तो ये जो दो ट्रिब्यूनल नीचे थे उसमें ये जो अभी मौजूदा उसको 23 साल की सजा है, तो उसको बिल्कुल खत्म करने के लिए ये पिटीशन अभी दाखिल है जी।
ओके ब्रिगेडियर महमूद शाह साहब, जो इल्जामात हैं डॉक्टर शकील अफरीदी के खिलाफ वो आप के इल्म में है, सामीन को भी पता होगा। थोड़ा सा मैं सामीन को बताती चलूं कि डॉक्टर शकील अफरीदी पर इल्ज़ाम लगाया गया था कि उन्होंने अमेरिका के लिए जासूसी की और उसामा बिन लादी की एबटाबाद में गिरफ्तारी के लिए किए गए ऑपरेशन में अमेरिका की मदद की थी। उसमें सामीन आपको पता होगा उसामा बिन लादिन जो है इस कार्रवाई के दौरान हलाक हो गए थे, लेकिन इन इल्ज़ाम के बावजूद हैरान कन तौर पर उन्हें सजा जो है वो शिद्दत पसंद तंजीम के साथ ताल्लुक़ रखने के इल्ज़ाम में दी गई थी। असिस्टेंट पॉलिटिकल एजेंट, जिस तरह एडवोकेट फजल खान साहब ने कहा कि उन खैबर एजेंसी के जो पॉलिटिकल एजेंट थे उनकी अदालत में उन्हें 3 मुकदमात में कुल 23 साल कैद की सजा सुनाई गई थी। लेकिन इस वक्त मुलजिम शकील अफरीदी जो है वो सूबा पंजाब के शहर साहिवाल में इंतहाई सख्त सिक्योरिटी वाली जेल में सजा काट रहे हैं। अब जो जिस तरह एडवोकेट साहब ने कहा कि उनका ये कहना है कि उनको दी गई सजा जो है वो बदनीयती पर मबनी है। ब्रिगेडियर महमूद शाह साहब, आप क्या कहना चाहेंगे और इस केस का मुस्तकबिल जो है वो आप क्या देखते हैं, उनके खिलाफ जो इल्जामात हैं जो सबूत हैं उनको सामने रखते हुए?
सर, मैं समझता हूँ कि ये वकील साहब और ये जो मुजरिम है ये फायदा उठाना चाहते हैं कि जहाँ मर्जर हुई है और जो पुराना सिस्टम है ये लपेट किया गया है और नया सिस्टम के तहत जो है अगर इनको कोई रिलीफ मिल सकती है, तो मेरे ख्याल में जितने भी इन्होंने बातचीत की है, टेक्निकल रीजनिंग इन्होंने की है, शायद एग्जाम की अभी तक वक्त ही नहीं आया, तो मेरे ख्याल में हुकूमत के पास ये ऑप्शन मौजूद है कि जो इनके एक्चुअल एग्जाम है उसके ऊपर उनका पाकिस्तान की अदालतों में जो है वो मुकदमा किया जाए और उसको और भी सजा दिलवाई जाए। मेरे ख्याल में अभी तक जो है उनके और मुकदमात में और इल्जाम में, जैसे आपने खुद ही फरमाया कि वहां पर दहशतगर्द तंजीमों के साथ ताल्लुक के सिलसिले में मेरे ख्याल में उनकी उनकी सजा हुई है, लेकिन बाकी जो मेजर इंसिडेंट है जिसमें उनके ऊपर इल्जाम है कि वे अहमदाबाद में अमेरिकन की हेल्प कर रहा था अपनी हुकूमत को छोड़कर, तो मैं समझता हूँ कि उस लिहाज से उनके ऊपर मुकदमा कायम किया जा सकता है, लेकिन फिलहाल जो है ये उनका जो पुराना मुकदमा है उसमें ये अपील सुनेंगे और देखेंगे कि उसमें उसको कोई रिलीफ मिलती है या नहीं।
जी एडवोकेट साहब, एक जो पॉइंट है जिसमें किसी हद तक वजन जो है वो नज़र आता है जो ब्रिगेडियर साहब ने उठाया, वो ये कि अपनी हुकूमत को छोड़कर किसी बैरूनी हुकूमत के साथ इस तरह के इंफॉर्मेशन, दुनिया के इतने बड़े टेररिस्ट की मौजूदगी के हवाले से इंफॉर्मेशन शेयर करना, ये आपकी नज़र में इसकी सज़ा जो है वो दुरुस्त नहीं है?
देखिए जी, मैं एक बहुत इम्पोर्टेंट बात करने लगा हूँ, मैं कहता हूँ एक बड़ा राज है ये, बदकिस्मती ये है कि जिस बात को सारी दुनिया जानती है, पहचानती है, सारे पाकिस्तानी बल्कि इंटरनेशनली लोगों को पता है कि डॉक्टर शकील अफरीदी ने कौन सा किरदार अदा किया, क्या उसने किया, लेकिन इंटरेस्टिंग बात यह है कि उस पर जो इल्जाम लगाए गए हैं, जो मौजूदा रिकॉर्ड के ऊपर मौजूद है, वो बिल्कुल भी वो नहीं है जिसकी तरफ ब्रिगेडियर साहब ने इशारा किया या हमारे इदारे उसकी तरफ वो इल्जाम लगा रहे हैं, बल्कि अभी के जो चार्जेस हैं इनके खिलाफ, ये सिर्फ जो LI हैं, जो लश्कर इस्लाम, जो एक बैंड आउटफिट था पाकिस्तान के, तालिबान वगैरह का आप उसको नाम दें, दलबाग ग्रुप का नाम दें, जो भी है, उनको फैसिलिटेट करना, उनके जख्मियों का इलाज करना, उनकी फाइनेंशियल असिस्टेंस करना, और ये इसकी बाबत ये जो भी सेक्शन ऑफ लॉ लगाए गए हैं ना, इनसे इनका जो मैं आपको सादा सलीस अखबार में कहूँ कि ये जो है रियासत पाकिस्तान के खिलाफ जंग का ऐलान करना, मुख्तलिफ ग्रुपों को जो बैंड आउटफिट हैं उनकी हेल्प करना, ये इस किस्म के चार्जेस हैं। मैं ये चाहता हूँ कि हमारे इदारे अगर वाकई सच्चे हैं तो उनको चाहिए कि अपना जो उनका बयानिया है, जो उनके इल्जाम हैं, वो एज इट इज अदालत के सामने लाए, अवाम के सामने लाए, अपनी सच्चाई साबित करें। दूसरी तरफ इंटरेस्टिंग बात यह है कि सारी दुनिया को पता है उसामा बिन लादेन एक वेल नोन टेररिस्ट था, जिस तरह उसको दुनिया के सामने साबित किया गया, बताया गया, उसको एक्सपोज किया गया, तो चाहिए तो ये था, अगर हम समझते हैं फॉर द सेक ऑफ आर्गूमेंट, ये मेरी जात की राय है, कि अगर शकील अफरीदी ने हेल्प की है एक बैन अल-अक़वामी दहशतगर्द को पकड़ने में या उसको खत्म करने में, तो चाहिए तो ये था उसको इनामात मिलते, उसको हार पहनाए जाते। दूसरी तरफ पे अजीब सी कहानी आ रही है कि जी इन्होंने दूसरे मुल्क को हेल्प किया, तो मेरे ख्याल में ड्यू रिस्पेक्ट हमारे जो इदारों के सरबराहान हैं उनको अपने रिकॉर्ड की तस्दीक करनी चाहिए। सारी दुनिया को पता है कि वो कर्नल साहब जिन उन्हें इंफॉर्मेशन दी है उनको अमेरिकन नेशनलिटी भी दी गई है और वो एंजॉय कर रहे हैं एक लग्जूरियस लाइफ, तो ये डबल स्टैंडर्ड क्यों है? अगर हमारे अपने लोग, हमारे इदारों के लोग इन्वॉल्व हैं तो उनको सजा क्यों नहीं दी जा रही? और दूसरी तरफ से अहम बात ये, सारी दुनिया को पता था कि इस बैन अल-अक़वामी वेल नोन दहशतगर्द को पकड़ने के लिए एक बहुत बड़ी इनाम की रकम रखी गई थी, वो इनाम की रकम किसने खाई, किसको दी गई, ये सारी दुनिया को पता है, तो हम तो कभी भी नहीं चाहते हैं कि हमारे खुदा ना खास्ता हमारे इदारों पे इल्जाम आए, हमारी हुकूमत पे इल्जाम आए। इस केस में ये वाहिद केस है जिसकी वजह से फिर पाकिस्तान की बहुत बड़े पैमाने पर बहुत बड़े तरीके से बदनामी हुई है, क्योंकि एक तरफ तो हम दुनिया को बता रहे हैं कि हम दहशतगर्दी के खिलाफ जंग लड़ रहे हैं, उसमें हमारे बेपनाह शहरी सिविलियन इनोसेंट हमारे आर्मी पर्सनल सिक्योरिटी एजेंसी के पर्सनल शहीद हुए हैं, जो दूसरी तरफ हम अगर उसी दहशतगर्द को किसी ने पकड़ा या उसको कत्ल करने में या उसको उसको उसका इनकाउंटर करने में किसी ने मदद की है, तो फिर तो चाहिए तो ये था कि उसको हीरो डिक्लेयर किया जाता। ये डुअल स्टैंडर्ड जो है, ये सिलेक्टेड, ये जो टैबूज हैं, ये जो खुफिया बातें हैं, ये चीजें ठीक नहीं है, इससे नुकसान पहुंच रहा है। दुनिया में भी हमारा इमेज खराब हो रहा है और हमारे अपने हम जैसे मुहब्बतन जो लोग हैं उनके दिलों में बेशकों को शुभात पैदा हो रहे हैं, तो ऐसी चीजें नहीं होनी चाहिए। जी
ठीक। ब्रिगेडियर साहब, एडवोकेट फजल खान साहब की गुफ्तगू से दो अहम नुकात जो सामने आए हैं, क्वेश्चंस जो सामने आए हैं, वो मैं आपके सामने रखना चाहूंगी। एक तो ये कि अगर पाकिस्तान दहशतगर्दी के खिलाफ जंग में सिंसियर है, कोई डबल गेम नहीं खेल रहा है, और अगर इस जंग में पाकिस्तान अमेरिका का इत्तेहादी है, तो फिर तो डॉक्टर शकील अफरीदी को अवार्ड मिलना चाहिए, क्योंकि उन्होंने एक बहुत बड़े दहशतगर्द, दुनिया के बड़े दहशतगर्द को की इंफॉर्मेशन जो है या उसको हलाक करने में मदद की है। दूसरा क्वेश्चन, उन्होंने ये कहा है और हमें भी मालूम है, डॉक्टर शकील अफरीदी का केस जो है वो मामूली केस नहीं है, बहुत बड़ा ये केस है, इंटरनेशनल मीडिया में भी इस पे काफ़ी तवज्जो दी जाती है। अमेरिका जैसे सुपर पावर के जो आला ओहदेदार हैं वो इस पे बयानात देते हैं। तो क्वेश्चन यहाँ पे ये है के डॉक्टर शकील को जिस बुनियाद पर सजा हुई है, तो वो सबूत एडवोकेट साहब कह रहे हैं कि अवाम के सामने लाने चाहिए जो उनके खिलाफ है, वो सबूत शेयर क्यों नहीं किए गए हैं अभी तक?
मेरे ख्याल में ये प्रिंसिपल स्टांसेस हैं गवर्नमेंट का। पाकिस्तान जब दहशतगर्दी के खिलाफ बात की जाती है तो दो हुकूमतों के दरमियान माहिरा होता है, और ये हुकूमत पाकिस्तान जो है स्टेट ऑफ पाकिस्तान का फैसला होना चाहिए, न कि इंडिविजुअल का। एक इंडिविजुअल जो है वो इधर उधर नहीं भाग सकता कि जाके वो किसी और मुल्क के साथ भी मिले और उनके लिए काम करना शुरू करे। ये कभी केस आएगा? अभी तो ये केस आया नहीं है, तो जब आएगा तो इसको मालूम होगा कि आप ऐसा नहीं कर सकते और ये एक बड़ा जुर्म है और इसमें इसको सजा हो सकती है। जो फिलहाल इनको सजा हुई है वो तो जो चार्ज है जो कबायली इलाके में, और मैं चूंकि इनको जानता हूँ और इनके केस से ये सिविल ऑफिसर ब्यूरोक्रेट वगैरह या इस तरह के, मैंने इसके डॉक्यूमेंट्स में लिखा था कि ही इज नॉट फिट फॉर सर्विस इन दी ट्राइबल एरिया बट ये सब्सिक्वेंटली एम्प्लॉय किया गया है, जो मैं समझता हूँ कि शायद किसी ने वो छुपाया रिकॉर्ड। बाहर की वक्त इसने जो कुछ भी किया उसके ऊपर इसकी सजा हुई है, वकील साहब बिल्कुल सही कह रहे हैं, और मैं ख्याल में उनका केस लड़े या गवर्नमेंट इनके कोई रिलीफ मिलता है, लेकिन किसी की किसी भी टाइम पे इसके ऊपर वो जो चार्जेस है कि वो एक और मुल्क के लिए क्यों काम कर रहा था, तो ये एक बहुत बड़ा चार्ज है, ये लगाया जा सकता है। और ये सिर्फ मीडिया इसका फैसला नहीं कर सकता कि वो फलाना टेररिस्ट है और पाकिस्तान के अवाम आजाद हैं कि वो किसकी साइड ले, नहीं, ये हुकूमत पाकिस्तान का फैसला होता है। मेरे ख्याल में उसके खिलाफ ये नहीं जा सकता, और इसके जो जिस एनजीओ में ये काम कर रहा था उनको भी मेरे ख्याल में बंद किया गया है, और फिर आगे से CIA के लिए काम कर रहा था, वो भी चीजें मौजूद है मेरे ख्याल में, तो वो अगर कहीं हो तो इसको सजा होगी। और जिसकी बात कर रहे हैं किसी अफसर की जो भाग्य है वो भाग्य है बिल्कुल, और उसके ऊपर एग्जैक्टली यही चार्जेस लगाए जा सकते हैं, और इसलिए उसने होशियारी से या अमेरिका के जो CIA के साथ काम कर रहे थे उनके मदद से वो मुल्क से पहले के पता चल गया था वो भाग गया है, तो मेरे ख्याल में जब भी वो आएंगे या अभी भी उनके खिलाफ जो है केस शुरू किया जा सकता है।
ओके ब्रिगेडियर साहब, आप हमारे साथ रहिए। एक और मौजू पे भी आपसे बात करना चाहेंगे, मिसिंग पर्सन के हवाले से।
इजाजत चाहूंगा कि मैं कहीं जा रहा हूँ।
ओके
मुझे अगर इजाजत दे रहे हैं।
ओके बहुत शुक्रिया, आपने वादा किया था कि आप इस मौजू पर भी बात करेंगे, लेकिन एनीवे बहुत शुक्रिया टाइम देने का, बेहद शुक्रिया। एडवोकेट फजल खान साहब, आप इससे पहले कि हम वाइंड अप करें सेगमेंट को, आप अगर कुछ कहना चाहें, फिर मैं, मामा कदीर बलोच साहब ने भी हमें ज्वाइन किया है, वॉइस फॉर मिसिंग बलोच पर्सन जो हैं उनके वाइस चेयरमैन हैं वो, तो उनसे हम बात करेंगे, लेकिन आप क्या कहना चाहेंगे?
जी, मैं ब्रिगेडियर साहब को जाने से पहले जवाब देना चाहता था कि देखिए, हम एक मुल्क में रहते हैं, उसका एक आईन है, उसका एक कानून है, उसका एक सिस्टम है, एक तरीकाकार है, एक टाइम फ्रेम है, एक तरीकाकार है मुरवजा। तो अगर इनके इनकी या इनके इदारे की डॉक्टर शकील अफरीदी के खिलाफ इस तरह के कोई तो सीरियस इल्जाम हैं, तो ये इनको फौरन से पहले, जब आप किसी को गिरफ्तार करते हैं कानून के मुताबिक, आप उसी वक्त उसको चार्ज बताते हैं कि हम आपको फलां फलां केस में गिरफ्तार कर रहे हैं, आपको अपने दिफा का हक है। अब उसको गिरफ्तार हुए, आपको पता है तकरीबन 8-9 साल से ज्यादा अर्सा हो गया है, तो 8-9 साल से वो जेल में पड़े हैं, और अभी ब्रिगेडियर साहब कह रहे हैं कि इदारे सोच रहे हैं कि अब इनके खिलाफ और केस बनाए। तो ये जितने भी कार्रवाई होती है ये कानून और आईन के बिल्कुल खिलाफ है, और ऐसी चीजों से ही डाउट क्रिएट होता है इन इदारों की क्रेडिबिलिटी का। तो चाहिए ये था कि इनका अगर कोई भी ग्रीवेंसेज, इसके खिलाफ कोई भी चार्जेस होते, वो ओपनली लाते। बदकिस्मत ये है कि ये डॉक्टर शकील अफरीदी पर जो इल्जाम हैं वो हकीकत में उसामा बिन लादन के कत्ल किए जाने, उसको मारने में अमेरिका को इंफॉर्मेशन देने के हैं, और इसी में दुनिया को पता है कि किन को इनाम दिया गया है, बाउंटी की रकम दी गई है। तो ये बात मैं क्लियर करना चाहता था।
जी शुक्रिया। जी आप हमारे साथ रहिए एडवोकेट साहब, नेक्स्ट मौजू पे भी हम आपके कमेंट्स लेना चाहेंगे, और हम मामा कदीर बलोच साहब, आपको हम खुशामदेद कहते हैं शो में, लेकिन हमें कहा जा रहा है कि हमने एक मुख्तसर सी ब्रेक लेनी है, ब्रेक से आके हम आपसे बात करते हैं। जी
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
ये जामीन वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग में, हूँ आपकी मेज़बान शहनाज नफीस, और इस प्रोग्राम के प्रोड्यूसर हैं अंजुम हैरल किल। इस वक्त एडवोकेट फजल खान साहब, एक ह्यूमन राइट्स एक्टिविस्ट और एक लीगल एक्सपर्ट हैं, वो हमारे साथ हैं, और हमारे साथ हैं वॉइस फॉर मिसिंग बलोच पर्सन के वॉइस चेयरमैन मामा कदीर बलोच साहब। और सामीन, हम आपको बताते चलें कि लापता अफराद की बाजियाबी के लिए जो कायम कमीशन है उसका इजलास क्वेटा में 8 से शुरू हो गया है, जो 3 जुलाई तक सूबे के मुख्तलिफ इलाकों से जबरी लापता किए गए 121 अफराद के केसेस की समाअत करेगा। तो मामा कदीर बलोच साहब, आपकी जानिब मैं आना चाहूंगी। इतलात ये है कि आपका जो इदारा है वॉइस फॉर मिसिंग बलोच पर्संस, उन्होंने इस कमीशन के इजलास का बॉयकॉट किया है, क्या वजह है इसकी?
कमीशन के साथ हम लोगों ने 2 साल तक काम करते रहे और इनके पास जाते रहे और हमेशा पेशियां अटेंड करते रहे, जैसे जावेद इकबाल साहब के पास और फजल रहमान के पास, जो आजकल चेयरमैन है यहाँ मिसिंग पर्सन के, जो कमीशन का चेयरमैन है उनके पास, लेकिन इनके कोई मस्बत रिजल्ट हमें नजर नहीं आ रहा। तो जो भी लापता अफराद के केसेस गए तो वहाँ बैठे होते थे एजेंसी के लोग, पुलिस के लोग, ISI के लोग, NI के लोग, और वो थ्रेड भी करते थे लवाइकिंग को कि खबरदार अगर आप लोगों ने कोई दुकान खोली या हमारे खिलाफ बात की, दवाओं को ले जाके पेश करते थे, جواب چاہے درد کی وجہ سے وہاں کچھ نہیں بولتے تھے. تو ہم نے کہا کہ یہ تو پھر ہوئی ڈکٹیٹر ہوئی فوجی طرز عمل کا کمیشن ہے, تو آپ پھر ہم لوگ کیوں پیش ہوتے ہیں؟ اس لیے ہم لوگوں نے ان سے بائیکاٹ کیا ہوا ہے. باقی لوائی تین جو بھی اپنے مرضی سے جانا چاہتا ہے جا سکتا ہے. ابھی کمیشن نے آج تک کوئی مثبت رزلٹ نہیں نکالا ہے کیا ہم اس کے لیے کوئی دعا گو ہو کہ بھائی کمیشن نے ہمارے اتنے لوگ انہیں بازیاب کیے ہیں. میں آپ کو ایک مختصر بتاؤں گا جو کہ ابھی یہ جو لسٹ میں انہوں نے بھیجا ہے اس میں جو ہے نا عرفان علی ولد رسول بخش, یہ جو ہے کوئٹہ کا رہائشی ہے, اس کو 4 سال پہلے اٹھا کے لے گئے اور ابھی بیاہ ہو گیا جو ہمارے اسلم اسے ہمارے کیمپ میں ان کا تصویر بھی لگا ہوا ہے اور ان کے لوگ ہمارے ساتھ احتجاج میں تھے سارے. لیکن کمیشن کو اتنا پتا نہیں ہے کہ وہ 3 مہینے 4 مہینے پہلے رہا ہو کے آ گیا ہے. ان کو بھی انہوں نے ان کے لوائی کو بلایا آج آ کے اپنے اس کے لاپتہ افراد کے بارے میں ہمیں کچھ بتا دیں. دوسری بات یہ ہے کہ اور ایک نام میں آپ کو بتاؤں, مشتاق ولد تکری سیف اللہ, یہ بھی ہمارے کیمپ میں قائم جن تصویر وغیرہ لگے ہوئے ہیں, یہ بھی 4-5 مہینے سے پہلے رہا ہو گیا ہے. لیکن کمیشن کو اتنا پتا نہیں ہے کہ لوگ رہا ہو گئے ہیں, ان کو بھی انہوں نے بلایا ہے. ایک اور بتا دوں نام آپ کو, محمد عمیر ولد ملک عبد المجید, یہ 4 سال لاپتا تھا, 2 سال پہلے یہ رہا ہو کے آ گیا ہے. 2 سال بہت بڑی عرصہ ہے, لیکن انہوں نے آج کے لسٹ میں بھی ان کا نام ڈالا ہے کہ آپ آ کے اپنے لاپتا بیٹے کے لیے کچھ دکھا کریں. ابھی یہ انفارمیشن کا حال ہے, کو پتا نہیں ہے.
اوکے, لیکن ماما قدیر بلوچ صاحب ایک کوشچن
کھاتے میں اپنا ڈالے گا. جی, کمیشن نے ان کو بازیاب کرا ہے.
ٹھیک ہے,
اس لیے ہم ان سے نا امید ہے اور اسے بائیکاٹ کیا.
اوکے, لیکن بلوچستان کی وزارتی داخلہ سے ہماری بات ہوئی ہے اور ان کے مطابق اس کمیشن کے پاس جبری لاپتہ افراد کے 435 کیسز جو ہے وہ درج کرائے گئے تھے, جن میں حکومت کے مطابق 178 افراد اپنے گھروں کو لوٹ چکے ہیں, جبکہ بلوچستان جو نیشنل پارٹی کے سربراہ ہیں سردار اختر مینگل, وہ بھی یہ ایڈمٹ کرتے ہیں کہ ان کی پارٹی کی کوششوں سے اور اس کمیشن کی وجہ سے 350 سے زیادہ افراد واپس آ چکے ہیں اپنے گھروں کو. تو اس کے بارے میں آپ کیا کہنا چاہیں گے؟
دیکھیے, بات یہ ہے کہ ہر کوئی اپنے سیاسی کریڈٹ لینے کے لیے ایسی باتیں کرتا ہے. میں 176 ہے, میں 172 ہے, 47,000 آدمی اس وقت دشمیل خواتین, کم از کم 400-500 کے قریب بچے اور خواتین بھی اٹھائے گئے ہیں اور 47,000 آدمی کا لسٹ ہمارے پاس ہے, ان کو دے بھی دیا ہے. اقوام متحدہ کو میں جا کے دے کے آیا ہوں, وہاں بھی پچھلے سیشن میں گیا تھا. تو یہ 47,000 لاپتا ہے اور ان میں سے 10,000 آدمی مطلب شدہ لاشیں ہیں, وہ سب کو پتا ہے. اختر جان کو ہمارے ساتھی نے دیا تھا چیئرمین نے 5,128 کا, وہ بھی 6 مہینے یا 1 سال کا دیا تھا ایمرجنسی میں. باقی یہ 10-20 سال سے جو لاپتا کیا جا رہا ہے, تو فہرست بہت بڑی لمبی فہرست ہے, وہ ہمارے پاس ہے.
اوکے, ماما قدیر بلوچ صاحب, کافی شور ہے آپ کی ٹیلی فون لائن میں, لیکن آپ کا جو بات آپ سے کرنی تھی, آپ کا موقف جو ہے وہ سامنے آ گیا ہے. ہم ایڈوکیٹ صاحب آپ کی جانب آنا چاہیں گے, ایک لیگل ایکسپرٹ ہیں آپ, یہ بتائیے گا کہ جن افراد پر پاکستان کے اندر ریاست کے خلاف سرگرمیوں میں ملوث ہونے کا شک کیا جاتا ہے اور پھر ان کے خلاف ثبوت بھی نہیں ہوتے جن کی بنا پر ان کو سزا دی جا سکے, تو پاکستانی قانون کے اندر کس طرح ان سے نمٹا جا سکتا ہے, طریقہ کار کیا ہے, ریاست کیا کرے, کیا آپشنز ہیں؟
دیکھیں جی, کانسٹیٹیوشن جو پاکستان کا ہے, آئین پاکستان 1973, اس میں بڑا کلیئر ہے کہ کسی شخص کو بغیر کسی جرم کے نہ آپ رکھ سکتے ہیں, نہ اٹھا سکتے ہیں, نہ اس کو غائب کر سکتے ہیں. اگر کوئی شخص مجرم ہے, اس کے اوپر کوئی الزام ہے, آپ نے اس کو عدالت میں پیش کرنا ہوگا, اور عدالت کا ایک طریقہ کار ہے جو قانون کی کتابوں میں درج ہے, اس کے لیے سارا ٹائم فریم دیا ہوا ہے کہ اتنے دن تک عدالت اس کی ان کی کسٹڈی دے سکتے ہیں ان اداروں کو جن کو تفتیش کرنا ہے, تحقیق کرنا ہے, کچھ معلومات لینی ہے. اس سے ہٹ کر آپ جو بھی کام کریں گے اس کو ماورائے عدالت کہتے ہیں, اس کو ایکسٹرا جوڈیشل کہتے ہیں. ایکسٹرا جوڈیشل جو چیز بھی ہے یہ بڑی خطرناک ہے. ساری دنیا میں اس کو بہت بری نظر سے دیکھا جاتا ہے. یہ بنیادی انسانی حقوق کی سخت خلاف ورزی ہے. ہر ایک بندے کو آزادی ہے کہ وہ ایک موومنٹ کرے, اپنی زندگی گزارے. آپ اس پر الزام لگا کے, بلکہ الزام بعض اوقات لگاتے بھی نہیں, یہ بندے کو اسی طرح بندے کو اٹھا کے غائب کر دیتے ہیں. میں فگرز میں تو نہیں جاؤں گا کہ کتنی تعداد ہے نہیں ہے. ایک بڑی الارمنگ سی بات یہ ہے کہ ہمارے پاکستان میں جو لاپتہ افراد کا کمیشن بنایا گیا تھا, اس کمیشن کے سربراہ نے ایک بہت پراپر انکوائری کے بعد یہ ساری دنیا کے سامنے ایڈمٹ کیا تھا کہ 4,000 سے زیادہ افراد کو غیر قانونی طور پر, غیر آئینی طور پر باہر کسی ملکوں کو بیچا گیا ہے. میں اس کو بیچنا اس لیے کہتا ہوں, جب آپ ان کے سر کی قیمت لیتے ہیں تو یہ سب کچھ غیر قانونی ہے. یہ جو ادارے ہیں, جو بدقسمتی سے یہ ایسے کوئی ادارے نہیں ہیں جو غیر قانونی ہیں, کوئی گروپ ہیں, کوئی حکومت کے خلاف کام کرنے والے لوگ ہیں, بلکہ یہ حکومت بذات خود ہے اور حکومت کے زیر انتظام یا ان کے انڈر بہت بڑے رسپانسیبل ادارے ہیں. ان کی طرف سے بلکہ ایڈمیشن آئی ہے, اعتراف آیا ہے, کنفیشن آیا ہے کہ انہوں نے یہ کام کیا ہے. 4,000 ایک بہت بڑی تعداد ہے. جب کسی ملک میں دیکھیں ایک بندے کی بھی زندگی جو ہوتی ہے یہ بڑی ضروری امپورٹنٹ ہوتی ہے, ریاست کے بڑی ذمہ داری عائد ہوتی ہے. جہاں پر ملک کے ادارے بذات خود ایڈمٹ کریں, ملک کے جو حکمران ہوں وہ بڑے فخری انداز میں کہیں کہ ہاں ہم نے 4,000 لوگوں کو کسی اور ملک کو بیچا ہے اور ان کے سر پہ ہم نے باؤنٹیز دی ہے, تو یہ شرم کا مقام ہے. ان لوگوں کے خلاف, ان حکمرانوں کے خلاف, ان اداروں کے خلاف بہت بڑی کارروائی ہونی چاہیے تھی. جب تک وہ کارروائی نہ ہوتی یہ سلسلہ جاری رہے گا.
بہت شکریہ آپ کا ایڈوکیٹ فضل خان صاحب, بے حد شکریہ جی, ٹائم دینے کا بہت شکریہ, تھینک یو سو مچ. آئندہ بھی اس موضوع پہ بات ہوگی. اس سیگمنٹ کا ٹائم بالکل ختم ہو چکا ہے اور سامعین آگے ہم بڑھنا چاہیں گے, لیکن جانے سے پہلے ہمیں کہا جا رہا ہے لیں گے ایک مختصر سی بریک.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu. تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز.
جی سامعین ویلکم بیک, وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ. میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں انجم ہیرل گل. اور اس وقت ہم بات کرنا چاہیں گے پاکستان میں صوبہ سندھ کے دارالحکومت کراچی میں پولیس نے 3 مشتبہ شدت پسندوں کو ایک مبینہ پولیس مقابلے میں کہا جا رہا ہے کہ ہلاک کر دیا ہے. پولیس کا یہ دعویٰ ہے کہ ہلاک ہونے والوں کا تعلق جو ہے وہ شدت پسند تنظیم القاعدہ سے تھا. اس پہ ہم بات کرنا چاہیں گے. دو معروف تجزیہ کاروں نے ہمیں جوائن کیا ہے. پاکستان سے سلمان عابد صاحب ہیں اور یہاں امریکہ سے ہمیں جوائن کر رہے ہیں جہانگیر خٹک صاحب, دونوں کو خوش آمدید کہتے ہیں. اور سلمان عابد صاحب, آپ سے میں جاننا چاہوں گی کہ کل جو ایک امریکی تھنک ٹینک ہے کارنیگی انسٹیٹیوٹ, اس میں پاکستان کے سفیر جو ہیں امریکہ کے لیے, انہوں نے ان سے جب ایک کوشچن کیا گیا تو ان کا یہ کہنا تھا کہ پاکستان میں داعش اور القاعدہ کا پریزنس جو ہے وہ نہیں ہے, لیکن آج یہ خبر آ رہی ہے. یہ متضاد خبریں پاکستان میں داعش اور القاعدہ کی پریزنس موجودگی کے حوالے سے, اس بارے میں آپ کیا کہنا چاہیں گے؟ اصل حقیقت جو ہے وہ کیا ہے؟
دیکھیے, اگر آپ پاکستان کی سیاسی تاریخ کا جائزہ لیں تو ہم نے یہاں پہ بہت سی چیزوں کو ہم نے ڈینائل کے کانٹیکسٹ میں دیکھا ہے. اس سے پہلے بھی ہم انتہا پسندی کے عناصر میں بہت سے گروپس کے بارے میں ایک ڈینائل پالیسی اختیار کیے ہوئے تھے اور یہی کہتے تھے کہ یہاں ان کا کوئی وجود نہیں ہے, لیکن وقت نے ثابت کیا کہ پھر ان جماعتوں کا وجود بھی تھا. اور خاص طور پہ داعش اور القاعدہ کے بارے میں جب آپ بات کرتی ہیں تو ہمیں یہ بات ذہن میں رکھنی چاہیے کہ افغانستان کے اندر ان دونوں تنظیموں کا ایک بڑا اثر و نفوذ موجود ہے, اور داعش کے بارے میں تو کہا جاتا ہے کہ افغانستان میں ان کے خاصے نیٹ ورکس بھی موجود ہیں. تو جب افغانستان میں داعش اور القاعدہ کے ہمیں نیٹ ورکس نظر آتے ہیں تو براہ راست پھر اس کا کہیں نہ کہیں پاکستان کے ساتھ بھی لنک جڑ جاتا ہے, کیونکہ ہمارے یہاں بہت سے جو گروپس انتہا پسندی کے حوالے سے بنے ان کا کہیں نہ کہیں لنک پھر پاکستان سے جڑتا ہے. اور آپ نے دیکھا کہ پاکستان میں خاص طور پہ چاہے وہ طالبان ہو, چاہے وہ داعش ہو اور چاہے وہ القاعدہ ہو, اس طرح کا جو ایک نیریٹو جو انہوں نے ڈیولپ کیا اس کو ہمارے یہاں اسٹیٹ میں کہیں نہ کہیں حوالے سے ڈینائی کیا جاتا رہا ہے. لیکن یہ جو نیشنل الیکشن پلان جو APF کا واقعہ ہوا تھا, اس کے بعد ہم نے اپنی ایک کمٹمنٹ ضرور شو کی اور ہم نے کہا کہ ہم کسی بھی قسم کے جو دہشت گرد ہیں, انتہا پسند گروپ ہیں, ان کو قبول نہیں کریں گے. لیکن ابھی بھی ان کی ریفلیکشن کسی نہ کسی شکل میں پاکستان میں, چاہے وہ انڈیویجل شکل میں موجود ہے اور چاہے ان کے چھوٹے موٹے گروپس جو ہیں وہ ایک دو افراد یا پانچ افراد یا دس افراد کی شکل میں ہمیں ٹولیوں کی صورت میں نظر آتے ہیں. اسی لیے جب بہت سی کاروائیاں ہوتی ہیں, جس کاروائی کا بھی آپ نے ذکر بھی کیا, تو کہا گیا کہ ان کا تعلق فلاں تنظیموں کے ساتھ ہے, یہ ظاہر کرتا ہے کہ آج بھی پاکستان میں یہ چیزیں موجود ہیں. البتہ ایک بڑی تبدیلی یہ آئی ہے کہ ہمارے یہاں اسٹیٹ کو نیریٹو پروگرام دیکھیں تو اب ہمارے یہاں اسٹیٹ نے بھی اپنے آپ کو بہت سی چیزوں میں ریڈیفائن کیا اور ریسٹرکچر کیا ہے. اب اس طرح کی سستی جو ہے اس طرح کی گروپوں کو اور اس طرح کی تنظیموں کو حاصل نہیں ہے جیسے ماضی میں ملتی رہی ہے. لیکن ابھی بھی اگر کوئی یہ کہے کہ یہ تنظیمیں پاکستان میں انڈیویجل سطح پہ یا کولیکٹو کانٹیکسٹ میں موجود نہیں ہے تو میں سمجھتا ہوں یہ ابھی بھی ایک ڈینائل کی پالیٹکس ہوگی. ابھی بھی کہیں نہ کہیں اس کی شکلیں موجود ہیں اور یہ لوگ کسی نہ کسی شکل میں اپنا اثر جو ہے دکھاتے ہیں اور یہ شو کرتے ہیں کہ ہم آج بھی کہیں نہ کہیں موجود ہیں. اس وجہ سے آج بھی اسٹیٹ کے اوپر ایک بڑی بھاری ذمہ داری ہوتی ہے کہ جس وقت پاکستانی ریاست وار آن ٹیررزم کو ڈیل کر رہی ہے تو اس کو باقی گروپوں کے ساتھ ساتھ القاعدہ, داعش جیسے گروپ ہیں ان کے اوپر بھی کڑی نظر رکھنی پڑتی ہے. خاص طور پہ جب ہم کہتے ہیں کہ افغانستان اور پاکستان کے جو تعلقات ہیں اس میں چیزیں آپس میں بہت جڑی ہوئی ہیں. ٹیررزم, وار آن ٹیررزم کے حوالے سے کچھ یہ کہا جاتا ہے کہ یہاں پہ آ کے لوگ کاروائیاں کرتے ہیں, کچھ وہاں جا کے کاروائیاں کرتے ہیں, تو ایسی صورت میں پھر ہمیں یہ ماننا پڑے گا کہ یہ گروپس کسی نہ کسی شکل میں موجود ہیں. البتہ اس کو, اس کی سرکوبی کرنے کے لیے, اس کو ختم کرنے کے لیے جو ہم نے نیشنل الیکشن پلان بنایا ہوا ہے اس کے اوپر سختی سے عمل درآمد کرنے کی ضرورت ہے. اور یہ تعصب نہیں ملنا چاہیے کہ اسٹیٹ جو ہے یا حکومتیں جو ہیں یا طاقتور گروپ جو ہیں ان کو کسی نہ کسی شکل میں جو ہے نا ایک سمجھوتے کی پالیٹکس کا شکار ہے یا ان کو سپورٹ کر رہے ہوتے ہیں. اس تعصب کی نفی ہونی چاہیے, کیونکہ آج بھی بہت سے لوگ دنیا میں یہ سوالات ہمارے بارے میں اٹھاتے ہیں, ہماری ریاستوں کو چیلنج کرتے ہیں. لیکن میں نے جیسے کہا کہ ماضی کے مقابلے میں اب صورتحال میں کافی بہتری ہے, لیکن اس میں مزید بہتری پیدا کرنے کی ضرورت ہے. اور یہ اس میں بھی ضروری ہے کہ جو ابھی ہم ایک فائنینشیل ایکشن ٹاسک فورس کی جب بات کی جاتی ہے اور بہت سے گروپوں کی بات کی جاتی ہے, ٹیررزم فائنانسنگ کی بات کی جاتی ہے, تو ہمیں یہ ذہن میں رکھنی چاہیے کہ جو سوالات دنیا ہم سے اٹھا رہی ہے ہمیں ان کا مؤثر طریقے سے جواب دینا ہے. ایک جذباتی کیفیت کے ساتھ یہ کہہ کے کہ جی یہاں پر ان کا کوئی وجود نہیں ہے اس سے بھی مسئلہ حل ہونے والا نہیں ہے.
بہت شکریہ سلمان عابد صاحب, تھینک یو سو مچ, آپ کچھ دیر کے لیے ہمارے ساتھ تھے. جہانگیر خٹک صاحب, آپ کی جانب میں آنا چاہوں گی. 9/11 کے بعد ہم نے دیکھا کہ امریکہ کی سربراہی میں القاعدہ کے خلاف ایک بھرپور لڑائی کا آغاز ہوا, اسٹریٹجیز جو ہیں وہ بدلتی رہی, لیکن لڑائی جو ہے پوری شدت سے جاری رہی. اس کے باوجود اس تنظیم کا مکمل خاتمہ جو ہے وہ کیوں نہ ہو سکا؟
دیکھیے, یہ ایک بہت بنیادی سوال ہے کہ واقعی کیوں نہیں ہو سکا. اس کی بڑی وجہ یہ ہے کہ یہ دہشت گرد گروپ جو ہے یہ ایک بڑی مورفس قسم کی تنظیم تھی اور ہے. یعنی ان کا جو سینٹرل کمانڈ تھی وہ ایک زمانے میں تو جب تک کہ بن لادن زندہ تھا اس وقت تک تو تھی, لیکن اس کے بعد پھر وہ کمزور پڑتی گئی اور پھر وہ بالکل معاشروں میں ہر جگہ میلڈ ہو گئی. اور یہاں پر پاکستان میں بھی ہم نے دیکھا کہ ان کے اگرچہ پہلے تو فزیکل پریزنس کافی زیادہ موجود تھی پاکستان کے قبائلی علاقوں میں, لیکن وہ فوجی آپریشن کے ذریعے کافی حد تک اس کو ختم کر دیا ہے, کئی علاقوں سے تو بالکل ختم کرنے کی اطلاعات ہیں, لیکن آج بھی ان کی موجودگی کے شواہد ہیں. اب سوال یہ ہے کہ کیوں ختم نہیں کی گئی, کیونکہ یہ ایک سوچ ہے اور فوج جو ہے وہ اس لیے پنپ رہی ہے کہ پاکستانی سوسائٹی کے اندر اس کو آکسیجن مل رہی ہے, اور وہ دو طریقے سے مل رہی ہے, ایک تو سوشل سطح پر کہیں نہ کہیں ان کے لیے سپورٹ موجود ہے, اور دوسرا یہ کہ پیسوں کی جو ترسیل ہے جو جس کو ٹیررزم فائنینسنگ کہتے ہیں اس پر پاکستان آج تک پوری طرح قابو نہیں پا سکا, اسی لیے فائنینشیل ٹاسک فورس کی گرے لسٹ پر بھی ہے, اور ابھی دو مہینے کا ٹائم دیا ہے انہوں نے کہ آپ نے خود جو ایف اے ٹی ایف سے وعدے کیے تھے کہ اس کو ہم قابو کر لیں گے, ان وعدوں کو تو پورا کیجیے, اور اس کے لیے پاکستان کو دو مہینے کا وقت دیا گیا ہے. اور پھر جب ہمارے آپ نے ہمارے ڈپلومیٹ ہمارے سفیر صاحب کا ذکر کیا, دیکھیے جب ایک ریاستی اہلکار اتنے خطرناک سٹیٹ آف ڈینائل میں ہوں کہ وہ ایک چیز یعنی ایک مسئلے کو ماننے کو بھی تیار نہیں, تو وہ حل کہاں سے نکالیں گے, اور اسی لیے پھر دنیا پاکستان کو شک کی نظر سے دیکھتی ہے کہ ان کو روزانہ خبروں میں تو آ رہا ہے وہی پاکستانی اہلکار اعلان کر رہے ہیں کہ آج ہم نے فلانے دہشت گرد کو مار دیا, دوسرے کو مار دیا, یا کوئی پکڑا گیا, لیکن سٹیٹ جو ہے وہ مسلسل سٹیٹ آف ڈینائل میں ہے. اس کا یہ مطلب نہیں ہے کہ تمام سٹیٹ, میری رائے میں اس کا جو یہ پورا عمل جو ہے یہ بہت پیچیدہ عمل ہے, مشکل عمل ہے, پیچیدہ عمل ہے, اور جب ہمارے ڈپلومیٹس اس قسم کی زبان استعمال کرتے ہیں تو وہ بہت زیادہ مس لیڈنگ ہے. پاکستان کو دیکھیے دو تین چیزوں پہ کام کرنا ہوگا اور جو ابھی تک نہیں ہوا. دیکھیے پاکستان کو 70,000 جانے گنوانے کے بعد یاد آیا کہ خودکش حملہ جو ہے وہ حرام ہے, اور اس کے اوپر فتویٰ اس سال جنوری میں آیا جب 500 سے زائد علماء نے یہ فتویٰ جاری کیا. یعنی ہمیں 70,000 انسانوں کو گنوانے کے بعد ہمارے علماء اس حد تک جاگے کہ انہوں نے یہ فتویٰ دیا, اور اس کے بعد پھر سوشل سطح پر آپ دیکھیے ہمیشہ کے لیے انتہا پسندی, ابھی یہ میں صرف القاعدہ کے کانٹیکسٹ نہیں کہہ رہا ہوں, میں تمام اوور آل جو انتہا پسندی کی ایک وبا ہمارے ملک میں آئی ہوئی ہے اس کی آپ وجوہات کو دیکھیے, اس کی ایک بڑی وجہ یہ ہے کہ ہر معاشرہ جہاں پر کہ پولیٹیکل اکنامک اور سوشل ڈس امپاورمنٹ ہو وہاں پر ہمیشہ ایکسٹریمسٹ ٹینڈنسیز آگے آتی ہیں. جب آپ کسی بھی انسان کی زندگی سے ہوپ نکال دیتے ہیں تو وہاں پر آپ کو نظر آئے گا کہ لوگ ایکسٹریمزم کی طرف بڑھ رہے ہیں. اب آپ دیکھیے پاکستان جو ہے یہ ورسٹ ماڈل آف ڈیولپمنٹ ہے, یعنی آپ دیکھیے کہ جو سیمنٹ ہے وہ پیدا ہوتا ہے لکی بھروت میں بنتا ہے, ہیڈ کوارٹر اس کا کراچی میں. میں کسی علاقے کے خلاف نہیں بات کر رہا, میں صرف اور صرف آپ کو بتا رہا ہوں کہ یہ جو ڈیولپمنٹ ماڈل ہے یہ اتنا فلاڈ ہے کہ اس کی وجہ سے ہمارے ہاں بہت زیادہ معاشرتی پیچیدگیاں پیدا ہو رہی ہیں, اور اس کی وجہ سے فرسٹریشن, لوکل فرسٹریشن بنتی ہیں. تو آپ کو ہارٹ میں سیمنٹ فیکٹری ہے, ہیڈ کوارٹر اس کا کراچی میں ہے, یعنی آپ نے جتنی بھی اپرچونیٹیز تھیں وہ آپ نے بڑے بڑے شہروں میں کانسنٹریٹ کر دی. ایک تو یہ بڑا مسئلہ ہے, یعنی آپ نے جو اکنامک امپاورمنٹ ہے لوگوں کی وہ کم کر دیا خود ہی, اور وہ ریاستی سطح پر ہوئی ہے. پھر دوسرا آپ نے یہ کیا کہ آپ کے جو آپ کا سلیبس ہے, چاہے وہ مدرسوں میں پڑھایا جا رہا ہے یا اسکولوں میں پڑھایا جا رہا ہے, اس کو ریفارمز کرنے کی ضرورت, یہ میں نہیں کہہ رہا, یہ ہمارے پاکستان کے اپنے جو مختلف اکادرین ہیں, چاہے وہ حکومت میں ہیں, اپوزیشن میں ہیں یا اکیڈیمکس ہیں, ہر طرف سے یہی سوال آ رہا ہے کہ بھائی آپ اپنے جو آپ کا جو نیریٹو جو ہے اس کو ذرا چینج کرنے کے لیے پہلے اپنے نصاب کو تو دیکھیے. مدرسہ ریفارمز کی بات ہو رہی ہے گزشتہ کئی سالوں سے, وہ ایک ایسا ایکسکلوسیو سبجیکٹ ہے کہ اس کے قریب بھی کوئی نہیں جاتا, کیونکہ پولیٹیکلی کوئی بھی اپنے آپ کو نقصان نہیں پہنچانا چاہتا. اور پھر آپ کے جو ایڈمنسٹریٹو ریفارمز, دیکھیں ان علاقوں میں بہت زیادہ آپریشنز بھی ہوئے, اسپیشلی فاٹا میں آپ دیکھیں, نارتھ ساؤتھ وزیرستان کے حالات آپ دیکھیے, وہاں پر جو سیاسی صورتحال ہے اس کا بھی یہ سب کو پتا ہے. अभी आप देखिए कि वहां पर जो आपकी एडमिनिस्ट्रेटिव वैक्यूम बना है, इनके बाद रियासत उनको पुर करने में नाकाम रही है और एक वैक्यूम बन गया है, और उसी वैक्यूम में फिर हर किस्म की तहरीकें भी जन्म लेती हैं, उसी वैक्यूम में हर किस्म की फ्रस्ट्रेशन भी बढ़ती हैं, और उसी वैक्यूम में फिर खतरनाक रुझानात भी सामने आते हैं। ये रियासत की जिम्मेदारी है कि वो इन तमाम जितने ये आपको जो छोटे छोटे आपको पॉकेट्स नजर आते हैं उनको आपको पुर करना है। देखिए, आज से चंद साल पहले अमेरिकी एक थिंक टैंक था, उसने एक बहुत अच्छी रिपोर्ट जारी की थी और उन्होंने उसमें लिखा था, रैंड कॉरपोरेशन ने वो रिपोर्ट जारी की थी कि जो अनगवर्न्ड और सेमी गवर्न्ड टेरिटरीज हैं, चाहे वो दुनिया के किसी भी हिस्से में हो, वो उन्होंने कहा था कि ये अमेरिका के लिए सबसे बड़ा खतरा है कौमी सलामती के लिए। क्यों? क्योंकि यही वो इलाके हैं जहां पर के रियासती अमलदारी कम होती है और वहीं पर ही हर किस्म के अफराद जन्म लेते हैं। इसीलिए जब आप
लेकिन जहांगीर खटक साहब, आज जिस मौजू पे हम बात कर रहे हैं, जिस पस मंजर में बात हो रही है, वो तो कराची में दहशतगर्द मारे गए हैं। लास्ट वीक अगर हम देखें तो सूबा पंजाब का जो शहर है मुल्तान, वहां पर आईएसआईएस का एक बंदा मारा गया। तो ये फाटा जैसे इलाकों में नहीं है इसकी प्रेजेंस, ये तो अब जो शहरी इलाके हैं वहां पे ये लोग मौजूद है।
देखिए, तो मैं जिस तरफ आपको इशारा कर रहा हूँ, मैंने आपको जो जिक्र किया कि ये मॉर्फस है, मॉर्फस का मतलब ये है कि ये निकलते हैं एक जगह से, आपने एक जगह से उनको ड्राइव अप कर दिया। मैं ये नहीं कह रहा कि सारे के सारे फाटा में मौजूद है, मैंने ये कहा कि फाटा में काफी सारे मौजूद थे और
लेकिन उसकी वजूहात आपने बताई।
बड़े शहरों में देखिए, जितने भी बड़े बड़े दहशतगर्द हैं, वो तो आपकी बात दुरुस्त है कि वो बड़े शहरों से पकड़े गए। ओसामा बिन लादेन कहाँ मारा गया, काले शेख मोहम्मद कहाँ से पकड़ा गया, फैसलाबाद से पकड़ा गया, फिर इसी तरह कराची से इनके जितने बड़े बड़े जो दहशतगर्द थे वो कराची से पकड़े गए, इसमें कोई शक नहीं है। कहने का मेरा मकसद ये है कि जब तक आप सोसाइटी के अंदर इनको स्पेस मिलेगी, और स्पेस तभी मिलेगी जब आपका मजहबी नैरेटिव और जिहादी नैरेटिव के दरमियान फर्क खत्म हो जाएगा, तो फिर उसके बाद वहां पर इनको ऑक्सीजन की जगह मिलेगी।
ठीक,
और इसीलिए वो फिर आपको नजर आते हैं बड़े शहरों में भी, और वही उनके लिए सबसे सेफ भी समझे जाते हैं। और इसीलिए आपको इस किस्म के जो इंटेलिजेंस बेस्ड ऑपरेशंस जो हो रहे हैं या जितने भी उनके नतीजे अभी तक आए हैं, उसकी वजह यही है कि सब परेशान भी इसीलिए हैं कि इनको काफी सारे को तो शायद हुकूमत ट्रैक भी कर रही होगी, लेकिन बहुत सारे ऐसे हैं जो कि अभी भी छुपे बैठे हैं।
बिल्कुल,
और उसकी वजह ये है कि जो मुआशरा है उसमें उनके लिए स्पेस मौजूद है, उनको पैसा भी मिल रहा है, उनको पनाह भी मिल रही है।
ठीक है,
और कई जगहों पर शायद रियासत भी कुछ पनाही कर रही हो, हमें उसका अंदाजा नहीं है, लेकिन खबरें तो इस किस्म की भी
बिल्कुल ये इल्जाम लगते रहे हैं पाकिस्तान पर और उसके मुख्तलिफ इदारों पर। ओके, बिल्कुल इस मौजू पे तफसील में हम आपसे एक राउंड टेबल में बात करेंगे ताकि डिटेल हर एंगल से इस इशू पे हम बात कर सके। क्विकली हम आगे बढ़ना चाहेंगे, और जहांगीर खटक साहब, अफगान प्रेसिडेंट गनी जो है वो इस हफ्ते के आखिर में पाकिस्तान का दौरा करने वाले हैं, इस पे हम बात करना चाह रहे थे एक अफगान तजिया कार से, लेकिन उस वक्त उनका नंबर नहीं मिल रहा है। आप बताइए कि मौजूदा सूरत हाल में, ऐसे में जब दोहा में जलमे खलीलजाद और तालिबान के माबेन मुजाकिरात का सातवां दौर भी शुरू होने वाला है, क्या अहमियत इस दौरे की आप देखते हैं?
बहुत ज्यादा अहमियत है। बहुत सालों में आप देखिए पाकिस्तान और अफगानिस्तान के दरमियान जो ताल्लुकात हैं वो बहुत ही ज्यादा खराब रहे हैं कुछ गुज़श्ता चंद सालों में, और अभी कुछ उसमें बेहतरी उस वक्त सामने आई है जब पाकिस्तान की तरफ से काफी विजिबल कोशिशें की गई कि तालिबान को मुज़ाकरात की टेबल पर लाया जाए और इस बात पर उनको राजी किया जाए कि वो अफगान हुकूमत से बात करने के लिए तैयार हों, क्योंकि जो चार नुकाती बात जो एजेंडा है जिस पर के जलमे खलीलजाद और तालिबान के दरमियान बात हो रही है, उसमें दो का ताल्लुक तो जाहिर है अमरीका से है। एक, अमरीका चाहता है कि तालिबान गारंटी दे कि अफगान सरजमीन दहशतगर्दी के लिए इस्तेमाल नहीं होगी, और दूसरा ये कि अमरीका अपना विदड्रॉल का टाइम टेबल देगा। फिर तीसरी और चौथी जो नुकात हैं वो एक इंट्रा अफगान डायलॉग है, यानी अफगान मुख्तलिफ ग्रुपों और दलों के दरमियान बातचीत, और चौथा जो है वो एक हुकूमत सीज फायर और फिर हुकूमत जो अभी ये तमाम के तमाम नुकात में से दो पर तो काफी प्रोग्रेस की रिपोर्ट्स हैं, लेकिन जो सबसे बड़ा मुश्किल मरहला है वो तो इंट्रा अफगान डायलॉग है। اور شاید اسی لیے یہ تمام کوششیں آپ کو نظر آ رہی ہیں, چاہے وہ آپ کو زلمے خلیلزاد کی بات چیت کے ذریعے نظر آ رہی ہیں جو صرف امریکہ اور طالبان کے درمیان ہیں, یا پھر آپ کو ماسکو پروسیس کے ذریعے نظر آ رہی ہیں جہاں پر کہ امریکہ بھی ہے, روس بھی ہے, چین بھی ہے, پاکستان بھی ہے, افغان حکومت نہیں ہے لیکن اس سے جڑے کافی سارے لوگ موجود ہیں.
لیکن پاکستان مزید کیا مدد کر سکتا ہے اس سلسلے میں, جو مدد اس نے کرنی تھی؟ جب بات ہوتی ہے پاکستانی عہدیداروں سے, ڈیفنس انالسٹ سے ہماری, تو وہ کہتے ہیں کہ پاکستان یہ اتنا کر سکتا تھا کہ مذاکرات کی میز پر انہوں نے طالبان لیڈرشپ کو مجبور کیا ہے, اس وقت وہ مذاکرات کر رہے ہیں یو ایس کے ساتھ. تو مزید صدر غنی کیا اچیو کرنا چاہیں گے اس دورے سے؟
میری رائے میں دیکھیے, افغانستان میں الیکشن بھی آ رہے ہیں, الیکشن دو دفعہ ڈیلے ہو چکے ہیں اور ابھی بھی ڈر ہے کہ ہو سکتا ہے اگر حالات ٹھیک نہ ہوئے تو ہو سکتا ہے پھر ڈیلے ہو جائیں. صدر غنی جو چاہتے ہیں وہ یہی چاہتے ہیں کہ ان کی حکومت تو بہت زیادہ ارریلیونٹ ہو گئی ہے, کیونکہ پوری کی پوری جتنے بھی مذاکرات ابھی تک آئے ہیں وہ طالبان تو ان کو ماننے کو تیار نہیں ہے. اور پھر پاکستان نے جو کردار ادا کیا اور امریکہ نے زلمے خلیلزاد نے, گرچہ ان پر یہ الزام لگتا رہا کہ وہ صرف امریکہ کے مفادات کے لیے کام کر رہے ہیں اور افغان حکومت کو انہوں نے خود سائڈ پہ رکھا ہوا ہے, لیکن میری رائے میں ان کا جو کنٹریبیوشن ہے اس کو بھی ریکگنائز کرنا چاہیے. پاکستان کی طرف سے بھی کوششیں ہو رہی ہیں اور اس کا مقصد صرف یہی ہے کہ اشرف غنی صاحب کا جو پولیٹیکل کیپٹل جو وہ لوز کر چکے ہیں کافی حد تک ابھی تک, اس میں ان کی بھی کچھ غلطیاں ہیں, وہ کچھ ریگین کیا جائے تاکہ افغانستان میں امن تو کبھی آ ہی نہیں سکتا اگر افغان حکومت ان مذاکرات میں شامل نہ ہو. لہٰذا اس کے یہ تو تمام جانتے ہیں, ابھی طالبان کو مجبور کرنے کے لیے وہ تمام پاور سینٹرز جہاں سے ان کو کسی نہ کسی طرح کی مدد و اعانت یا شے ملتی رہی ہے یا مل رہی ہے, وہ ان کے اوپر پریشر ڈالیں اور ان کو اس بات پر راضی کریں کہ وہ افغان حکومت کے ساتھ مل بیٹھ کر افغانستان کے مستقبل کا فیصلہ کریں, کیونکہ افغانستان کے مستقبل کا فیصلہ نہ امریکہ کر سکتا ہے, نہ پاکستان کر سکتا ہے, نہ روس, نہ چین, کوئی بھی نہیں کر سکتا, وہ افغان خود کریں گے اور اسی کے لیے وہ مل بیٹھیں گے اور وہی سب سے بڑا مسئلہ ہے. اور پھر یہ بھی ذہن میں رکھیے گا کہ صرف مل بیٹھنا کافی نہیں ہے بلکہ اس کو نتیجہ خیز بنانا بھی بہت ضروری ہے اور اس کے لیے بھی بہت زیادہ پولیٹیکل گراؤنڈ ورک کرنا پڑے گا, اور شاید یہی کوششیں ہیں. اور صدر اشرف غنی بھی اس بات کو میرا خیال ہے ریئلائز کرتے ہیں کہ جو بھی افغانستان میں سیاسی عمل ہوگا اس کے اندر پاکستان, ایران اور اس کے باقی جو پڑوسی ممالک ہیں ان کا ایک بہت بڑا کردار ہوگا, کیونکہ بہت سارے لوگ جو کہ افغانستان کی پولیٹکس میں یعنی پولیٹیکل پلیئرز ہیں یا ویلر ڈیلرز ہیں, وہ یا تو ایران میں ہیں یا پاکستان میں ہیں اور یا پھر کچھ خلیجی ممالک میں ہیں. چین کا بہت بڑا سٹیک سامنے آ رہا ہے کیونکہ چین نے افغانستان میں کافی زیادہ انویسٹمنٹ کی ہوئی ہے. رشیا جو ہے وہ اپنے لیے اپنی اسپیس بنا رہا ہے تو وہ بھی یہی کوشش کر رہا ہے. ایک چیز جو کہ مجھے انکریجنگ نظر آ رہی ہے اس پوری صورتحال میں وہ یہ ہے کہ ہم نے افغانستان کی حالیہ تاریخ میں بہت کم مواقع پر دیکھا ہے کہ افغانستان میں سٹیکس رکھنے والے تمام ممالک ایک پیج پر ہوں. اس مرتبہ ایک چیز جو کہ انکریجنگ نظر آ رہی ہے وہ یہی ہے کہ پیس کی بات جو ہے وہ تقریباً ہر طرف سے آ رہی ہے اور ہر طرف سے طالبان پر یہ پریشر ڈالا جا رہا ہے کہ آپ ان کے ساتھ بیٹھیں اور بات کریں, مسئلے کا حل نکالیں.
اوکے, ایک اور موضوع پہ آپ کا کمنٹ لینا چاہوں گی, ایک منٹ باقی ہے شو میں, جہانگیر خٹک صاحب, اور وہ یہ کہ امریکی وزیر خارجہ مائک پومپیو جو ہے وہ بھارت کے 3 روزہ دورے پر ہیں اس وقت, تو اس دورے کی آپ کیا اہمیت دیکھتے ہیں؟
بہت زیادہ اہمیت ہے. دیکھیے دو نقطوں پر ہے. ایک تو یہ کہ انڈیا جو ہے وہ امریکہ سے کچھ ناراض ہے, وہ کچھ چیزوں پر ہے. ایک تو ان کو اسپیشل ٹریڈنگ سیٹس سے امریکہ نے ختم کر دیا ہے. پھر ایچ ون بی ویزا جس کا سب سے بڑا بینیفیشری انڈیا تھا اس پہ کافی زیادہ اسکویز آ گیا. اور پھر تیسرا یہ کہ امریکہ نے جو ایران پر تیل کی پابندی لگائی ہے کہ وہ تیل نہیں بیچ سکتا, انڈیا جو ہے وہ اپنی تیل کا بہت ضروریات کا بہت بڑا حصہ جو ہے وہ ایران سے پورا کرتا تھا, اور چاہ بہار کا بھی ذکر آیا لیکن اس کو تو امریکہ نے ایگزمپٹ کر دیا ہے. یہ ایک ان کا. چوتھا یہ ہے کہ جو اس وقت افغانستان کے حوالے سے مذاکراتی عمل ہے اس میں بھی انڈیا کافی باہر نظر آ رہا ہے, اس کا وہ رول نہیں ہے جو شاید امریکہ چاہے گا یا باقی ممالک چاہیں گے.
اوکے, یہ بڑے انٹرسٹنگ پوائنٹ آپ نے اٹھایا ہے. اس میں بھارت جو ہے وہ کیا کردار ادا کر سکتا ہے؟ امریکہ کیا چاہے گا بھارت سے؟
دیکھیے امریکہ نے تو بہت پہلے بتا دیا تھا کہ امریکہ کیا چاہتا ہے. صدر ٹرمپ نے خود ان کو کہا تھا کہ آپ افغانستان
آپ نہیں سمجھتے, ٹائم بہت کم ہے کہ ایسا کرنے سے, یا امریکہ اگر ایسا کوئی مطالبہ کرتا ہے بھارت سے تو وہ پاکستان کا سپورٹ جو بہت مشکل سے حاصل ہوا ہے امریکہ کو اس سلسلے میں, وہ بھی لوز کر سکتا ہے.
میرا خیال یہ ہے کہ یہ بھی ایک ظاہر ہے کہ خطرہ تو ہے, لیکن یہ ایک فائدہ مند بات بھی ہو سکتی ہے کیونکہ امریکہ پاکستان اور بھارت کے درمیان مذاکرات کا عمل بھی شروع کرا سکتا ہے.
صحیح,
تو میں تو اس کو دونوں کو دیتا ہوں.
بہت شکریہ جہانگیر خٹک صاحب, ونس اگین بے حد شکریہ ہمیں ٹائم دینے کا, ہمارا ساتھ دینے کا. ایسے میں جو ٹیلی فون لائنز جو ہیں بھارت اور افغانستان کی, وہ کام نہیں کر رہی ہے اس وقت. بہت شکریہ, تھینک یو سو مچ. اور سامعین, اس کے ساتھ ہی شہناز نفیس اور انجم ہیرل گل کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. پیر کو صدر ٹرمپ نے ایران کے خلاف نئی پابندیوں کے حکم نامے پر دستخط کر دیے, جس میں ایران کی اعلی قیادت کو خاص طور سے نشانہ بنایا گیا ہے. ایران نے ان پابندیوں کے خلاف شدید احتجاج کیا ہے. اس کے ساتھ ساتھ ٹرمپ انتظامیہ نے ایران کے ساتھ مذاکرات کے دروازے بھی کھلے رکھے ہیں. وائس آف امریکہ کے نامہ نگار مائیکل براؤن اور وائٹ ہاؤس میں وائس آف امریکہ کے نامہ نگار پیٹسی ودا کسوارا کی رپورٹ کے ساتھ اسد نذیر.
ایران پر حملے کے احکامات واپس لینے کے بعد صدر ٹرمپ نے ایران کے خلاف نئی پابندیوں کے انتظامی حکم نامے پر کل پیر کے روز دستخط کر دیے. اس نئے حکم نامے میں ایران کی اعلی قیادت کو نشانہ بنایا گیا ہے. ایران نے ان نئی پابندیوں کے خلاف شدید رد عمل کا اظہار کیا ہے. ایران کی وزارت خارجہ کے ترجمان نے ایرانی ٹیلی ویژن پر بیان دیتے ہوئے کہا کہ صدر ڈونلڈ ٹرمپ کے اقدام کا مطلب ایران اور امریکہ کے درمیان سفارتکاری کو مستقل طور پر بند کرنا ہے. دوسری طرف صدر ٹرمپ اور امریکی قومی سلامتی کے مشیر جان بولٹن نے کہا ہے کہ امریکہ اب بھی ایران کے ساتھ بات چیت کے لیے تیار ہے. اسرائیل کے دورے کے موقع پر جان بولٹن نے کہا,
President has held the door open to real negotiations.
صدر نے حقیقی مذاکرات کے لیے دروازے کھلے رکھے ہوئے ہیں. ان مذاکرات میں ایران کے ایٹمی پروگرام کا قابل تصدیق مکمل خاتمہ, بلیسٹک میزائل کے تجربات کا بند کرنا اور عالمگیر سطح پر دہشت گردی کی کارروائیوں کو ختم کرنا شامل ہوگا. ایران کو اس کشادہ پیشکش سے فائدہ اٹھانا چاہیے. صدر ٹرمپ نے نئے حکم نامے پر دستخط کرنے سے قبل کہا تھا,
سینکشنز امپوزڈ تھرو دی ایگزیکٹو آرڈر دیٹ آئی ایم اباؤٹ ٹو سائن ول ڈینائی دی سپریم لیڈر اینڈ دی سپریم لیڈرز آفس.
پابندیوں کے جس نئے حکم نامے پر میں دستخط کرنے جا رہا ہوں, اس میں ایران کے رہبر اعلی اور ان کے قریبی ساتھیوں کو نشانہ بنایا گیا ہے. ان کے مالی وسائل پر پابندیاں لگا دی گئی ہیں. یہ اطلاعات بھی ہیں کہ امریکہ نے ایرانی انٹیلیجنس کے زیر استعمال کمپیوٹرز پر سائبر حملے کیے ہیں. تہران نے ان حملوں کو بین الاقوامی قوانین کی خلاف ورزی قرار دیا ہے. ایرانی وزارت خارجہ کے ترجمان سید عباس موسوی نے کہا,
Is there any sanction left for America to impose that has not been imposed on us recently?
کیا اب کوئی ایسی پابندی رہ گئی ہے جو امریکہ نے ایران کے خلاف نہ لگائی ہو؟ پچھلے 40 برسوں سے یہ سلسلہ جاری ہے, مگر اس سے ان کو کچھ بھی حاصل نہیں ہو سکا. اس نئے انتظامی حکم نامے میں ایران کے رہبر اعلی آیت اللہ خامنائی اور ان کے قریبی ساتھیوں پر پابندیاں لگائی گئی ہیں. تاہم بعض مبصرین کا خیال ہے کہ ان پابندیوں کا کوئی خاص اثر نہیں پڑے گا, کیونکہ خامنائی کے امریکہ میں شاید ہی کوئی اثاثے ہوں. تاہم امریکی وزیر خزانہ اسٹیو منوچن اس سے متفق نہیں ہیں. انہوں نے کہا,
For people who say these are just symbolic, that's not the case at all. We've literally locked up tens and tens of billions of
وہ لوگ جو اسے علامتی قرار دے رہے ہیں وہ درست نہیں ہیں. ہم نے واقعتاً اربوں ڈالرز سربمہر کر دیے ہیں. ان پابندیوں سے ان کی خفیہ رقوم بھی منجمد ہو جائیں گی۔ چنانچہ ان پابندیوں کو انتہائی مؤثر قرار دیا جانا چاہیے۔ یاد رہے کہ پچھلے ہفتے صدر ٹرمپ نے کہا تھا کہ اگر ایران چاہے تو ہم اس سے بات چیت کے لیے تیار ہیں۔ امریکی وزیر خارجہ ان دنوں علاقے کے اتحادی ملکوں کا بھی دورہ کر رہے ہیں تاکہ انہیں اعتماد میں لیا جائے اور انہیں یقین دلایا جائے کہ امریکہ علاقے میں ایران کی بالادستی کو ہر شرط پر روکے گا۔ اسد نذیر، وائس آف امریکہ، واشنگٹن۔
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی۔ پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے۔ ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu۔ تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز۔
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں۔
موسیقی، انٹرٹینمنٹ، ستاروں کے انٹرویوز، آپ کی کالز اور پیغامات سے مل کر بنتا ہے پروگرام چارٹ بسٹرز۔ ہمارا اور آپ کا ساتھ ہر جمعے کی رات 9 بجے۔ سننا نہ بھولیے چارٹ بسٹرز۔